إنا لننصر رسلنا والذين آمنوا في الحياة الدنيا ويوم يقوم الأشهاد. بے شک ہم اب بھی مدد کرتے ہیں اپنے رسولوں کی اور مومنین کی اس دنیا کی زندگی میں، اور اس دن بھی مدد کریں گے جس دن گواہ گواہی دینے کے لیے کھڑے ہوں گے۔ کیسا ہوگا وہ دن؟ یوم لا ينفع الظالمین معذرتهم، اس روز نفع نہ دے گی ظالموں کو ان کی عذر خواہی، ان کی معذرت۔ ولہم اللعنت ولہم سوء الدار، اور ان کے لیے لعنت ہوگی اور ان کے لیے دوزخ کا بدترین گھر ہوگا۔ بڑی خوبصورت آیت ہے۔ پیچھے حضرت موسیٰ علیہ السلام کے تناظر سے فرعون کی باتوں کو پیش کیا گیا۔ بظاہر ایسا لگتا ہے کہ جب بھی اللہ کے نبی آتے ہیں تو ان کے ساتھ حالات بہت ہی تکلیف دہ قسم کے ہو جاتے ہیں، اور کچھ نبیوں کو قتل کر دیا گیا، جیسے کہ حضرت یحییٰ علیہ السلام، حضرت زکریہ علیہ السلام، کچھ کے قتل کی کوششیں کی گئیں، مثلا حضرت عیسیٰ علیہ السلام، محمد صلی اللہ علیہ وسلم کے، اور تکلیفیں دیا جانا تو عام ہے، حضرت نوح علیہ السلام۔ اس طرح قتل کی کوشش جو کی گئی وہ حضرت ثمود، حضرت صالح علیہ السلام کی بھی تھی۔ تو کیا پھر وہ سارے واقعات پڑھیں اور اس آیت کے اندر کوئی تضاد ہے؟ اللہ تو بڑے یقین کے ساتھ کہتے ہیں کہ انا لننصر، انا میں شد ہے، پھر لام شدت کا ہے، ہم ضرور مدد دیتے اپنے رسولوں کی۔ تو پھر یہ کون سی مدد ہے؟ پہلی بات تو یہ ہے کہ بعض دفعہ جو ہی مدد، نصرت، فتح، کامیابی کا لفظ آتا ہے تو ہمارے ذہن میں دنیا کے ہیرے موتی چمکنے لگتے ہیں، یا دنیا کے لوگوں کے جتھوں کے جتھے، گروہ اور بڑی بڑی جماعتیں بن جانا۔ اگر انبیاء کرام کو دین کے داعی سمجھیں تو ذہن میں آتا ہے کہ پھر ان کے تو آگے پیچھے لوگ پھرتے ہوں گے۔ تو یہ اصل میں ہماری غلط فہمی ہے۔ یہاں جو نصر ہے نا، نصر، یہ انتصار کے معنوں میں آتی ہے، اور انتصار کہتے ہیں بدلہ لینا۔ اس کے مختلف معنی دیکھیں تو سب سے پہلے تو انا لننصر رسولنا کا معنی کیا ہے؟ کہ اللہ اپنے رسولوں کے، اپنے نبیوں کے دشمنوں سے بدلہ لیتے ہیں۔ اگر بظاہر لوگوں نے قتل کی کوششیں کی، بعد میں کیا ہوا؟ اگر اللہ کے نبی صلی اللہ علیہ وسلم کے ساتھ بدر اور احد کے میدان میں آ کر مسلمانوں کو نقصان دینے کی کوشش کی تو اینڈ کیا ہوا؟ ہر دور میں دیکھیں کہ وقتی طور پہ غلبہ اگر کفر کو ہو بھی جاتا ہے اور لگتا بھی ہے بظاہر، تو وہ ہمیشہ نہیں رہتا، وہ چند دن کا ہوتا ہے۔ اس کے بعد بالآخر آخری فتح جو ہوتی ہے وہ حقیقی ہوتی ہے۔ بعض دفعہ انفرادی طور پر کچھ لوگوں کو اللہ سبحانہ تعالیٰ مغلوب کر دیتے ہیں، لیکن اوور آل دلائل کے اعتبار سے انبیاء کرام ہمیشہ غالب رہتے ہیں۔ پھر اسی طرح آپ دیکھیے کہ نصرت جو ہوتی ہے نا، وہ یہ ہے کہ اللہ کسی کو اپنے دین کے لیے جمائے رکھے۔ یہ بہت ہی نیا معنی آپ ادھر سمجھیں گے نبیوں کی مدد کے سلسلے میں، اور وہ کیا ہے کہ حق کے راستے کانٹوں کے راستے ہوتے ہیں، مشکلات کے قربانیوں کے۔ اس پہ تو آپ کو کوئی شک نہیں ہونا چاہیے، اتنی دفعہ آپ نے یہ مضمون انبیاء کرام کی موجودگی میں پڑھ لیا، انبیاء کرام کے تذکروں میں پڑھ لیا۔ بالکل اسی طرح یاد رکھیے کہ جب کسی کے راستے میں دین کی وجہ سے رکاوٹیں کھڑی کر دی جائیں، اس کو دھمکیاں دی جائیں، اس کو الزامات دیے جائیں، اس کے باوجود وہ دین پہ جمع رہے، یہ ہے انا لننصر رسلنا۔ مشکلات سے گھبرا کر، آزمائشوں سے گھبرا کر، پریشانیوں سے گھبرا کر لوگ دین نہ چھوڑ دیں۔ اور انبیاء کرام میں سے کسی ایک کی مثال ہمیں ایسی نہیں ملتی کہ مشکلات آئیں تو راستہ چھوڑ دیا۔ سب سے بڑی تو مشکل حضرت نوح کی دیکھیے، 950 سال بھیڑوں کے چھجے میں ہاتھ دیے رہنے کے مترادف تھے۔ یہ نہیں کہا اللہ میں جان رہا ہوں، چھٹی، میں نے تو کہا تھا اہدنا الصراط المستقیم، سیدھا راستہ مانگا تھا، ملا ہی نہیں۔ تو اس کا جواب کیا آتا ہے کہ سیدھا راستہ مانگتا ہے انسان، آسان راستہ نہیں مانگتا۔ تو یہ راستے آسان نہیں ہوتے۔ اللہ کے نبی، پھر ان کے بعد ایمان والے ہیں، وہ اس راستے پہ جمے رہتے ہیں۔ ہاں، النصر مع الصبر، حدیث کے الفاظ ہیں ملتے جلتے اس سے، کہ مدد صبر کے ساتھ۔ کوئی پوچھ سکتا ہے آپ میں سے کہ کیا آپ کو کبھی کوئی مشکل نہیں آئی، کسی بھی انسان کو جس کو آپ دین کے نام پہ پہچانتے ہیں؟ اگر بالفرض یہ سوال آپ مجھ سے پوچھیں کہ کیا آپ کو کبھی دینی سفر میں کبھی مشکل آئی، میں تو ایک جواب دوں گی آپ کو کہ مجھے کبھی نہیں آئی، اور تب ہی آئی جب میرا اللہ سے تعلق کمزور ہوگا۔ تعلق باللہ جو ہوتا ہے نا، یہ دین کے راستے کی مشکلات کو نعمتوں میں بدل دیتا ہے۔ کبھی بھی آپ کو اللہ کے راستے میں خاص طور پہ کوئی مشکل پیش آئے और आप उसकी वजह से परेशान हो, दुखी हो, दिलगीर हो, तो समझें कि ताल्लुक बिल्ला कमज़ोर है। अल्लाह की किताब मेरे सामने खुली है, मैं आपको शऊर से कह सकती हूँ कि मुझे तो लगता है मुझे आज तक ज़िंदगी में कांटा भी नहीं चुभा, ना ज़ाती ज़िंदगी में, ना दावती ज़िंदगी में, ना तालीमी ज़िंदगी में, ना तदरीसी ज़िंदगी में। अल्लाह की रहमत से ऐसे लगता है कभी कोई गम आया ही नहीं, कोई मुश्किल आई नहीं, कोई आजमाइश आई नहीं। ये अल्लाह की मदद होती है। जब आपकी नज़रें अल्लाह पे लगती हैं ना, तो आपको वो मुश्किलात के पीछे भी खैर दिख रही होती है। फिर इसी तरह आप देखिए कि यहाँ नबियों की मदद के साथ ये भी पता चलता है कि बिलफर्ज अगर कुछ लोगों ने अम्बिया कराम को इतनी तकलीफ़ें दी कि वो हिजरत करने पर मजबूर हो गए या दुनिया से चले गए, तो बाद में उनके साथियों के ज़रिए अल्लाह ने उन कुफ़ार को मखलूब कर दिया। मक्का वालों ने अल्लाह के नबी पर ज़ुल्म व सितम तोड़े, उनकी ज़िंदगी में उनको पता चल गया। मदीना वालों ने तकलीफ़ें दी, खैबर तक पहुँचा दिए गए। हज़रत उमर के दौर में सारे यहूद जो थे उनको पता चल गया कि इन्होंने अल्लाह के नबी को क्या सताया। तो लिहाजा अल्लाह की मदद जो है वो सिर्फ सोने चांदी घर बार की सूरत में या बिल्कुल आरामदेह ज़िंदगी में नहीं आती। वरना तो आप ज़रा किसी भी ऐसे शख्स का तसव्वुर कीजिए जिसके आज दुनिया की हर नेमत है, मर्ज़ी से उठता है, मर्ज़ी से सोता है, मर्ज़ी का पहनता है, मर्ज़ी का खाता है, मर्ज़ी के लोगों से मिलता है, ना दिल चाहे कुछ नहीं करता, दिल चाहे कुछ कर लेता है। आप बताएं हमारी नज़रों में वो शख्स क्या है? हम कहेंगे ये खुशकिस्मत है। कभी उसके दिल को जाके पूछिए कितने फफोले हैं उसके इर्द गिर्द, सच है ना? वो ज़्यादा दुखी होते हैं। आप जो चमकते हुए चेहरे स्क्रीनों पे देखते हैं ना, उनके करीब जाएं तो वो रोते हैं धोते हैं। कई कॉमेडियन हैं जो खुदकुशियाँ करते हैं। अल्लाह के रास्ते में मुश्किल आना कोई बड़ी बात नहीं, इट्स नथिंग न्यू, ये तो साइन है इस बात का कि अल्लाह का रास्ता है। लेकिन उस मुश्किल से दिल परेशान, दिल बर्दाश्ता, तफरकेबाजी, एक दूसरे के ऊपर ट्रस्टफुल ना होना, एक दूसरे से इस तरह से दो रुखी बात करना, ये असल में आजमाइश होती है। तो हम सब के लिए तो मुझे लगता है कि अल्लाह ताला ने अम्बिया कराम को बेहतरीन रोल मॉडल बनाया। हज़रत नूह कह देते छोड़ो अल्लाह ताला, नहीं तो ना से इन दिलों में तेल नहीं है। हज़रत इब्राहीम अलैहिस्सलाम हिजरत करके करो फिर जो करते हो अपना काम, मैं चला, इन्नी मुहाजिरिन इलल्लाह। तो अल्लाह ताला मदद करता है। वह यौम यकूमुल अशहाद, ये अशहाद का दिन कौन सा है? शहादत से है, शहीद की जमा अशहाद है, जैसे शरीफ की जमा अशराफ होती है। क़्यामत के दिन फरिश्ते भी गवाह होंगे और गवाही देने वाले अम्बिया कराम भी होंगे, इसी तरह उम्मतें भी गवाहियाँ देंगी। पीछे हम इस पर बहुत बात कर चुके कि क़्यामत के दिन गवाहियों की बुनियाद पर अल्लाह ताला मामले करेगा, हालाँकि वह खुद अशहीद है। सबसे बड़ा तो शहीद अल्लाह की ज़ात है। असमाउल हुस्ना में आप इसकी तफसीर सुन सकते हैं कि अल्लाह की ज़ात जितनी बड़ी शहीद है वो तो दिल के इरादों पर भी शहीद है। कोई रो रहा तो हम कहते हैं ये रो रहा है, हमें नहीं पता वो क्यों रो रहा है, हम तुक्के लगाते हैं ये इसलिए रो रहे हैं, नहीं ये वजह होगी, आपको नहीं पता। अ शहीद को पता है कि इसका आंसू भी किस बात पर है। कोई खुश है तो आप कहते हैं खुश बड़ा है, ये बात होगी, नहीं वो नहीं बात, मुझे नहीं पता, उसको पता नहीं कौन सी चीज़ खुश कर रही है। तो अल्लाह ताला कहते हैं क़्यामत के दिन गवाहियाँ दी जाएंगी और उस दिन किसी ज़ालिम को उसका उज़र, उसका बहाना अल्लाह के अज़ाबों से नहीं बचा सकेगा। करने का काम क्या कि नबियों का रास्ता ना छोड़ें, मुश्किलात को वेलकम करें इंसान। सहाबा कराम पे 40 दिन अगर ऐसे गुजर जाते थे जिसमें मुश्किल ना आती तो घबरा उठते थे, कहते थे लोगों तुम्हारे रब ने तुम्हें छोड़ दिया। खुशी आती तो कहते क्या बात है, अल्लाह हमें याद नहीं कर रहा। गम आता तो कहते शुक्र है कि तुमने हमें याद तो रखा हुआ है। फिर इसके बाद हज़रत मूसा की बात आ रही है, वलकद आतैना मूसा अल-हुदा, और हमने अता की मूसा को हिदायत, नूर रोशनी, व औरसना बनी इसराइल अल-किताब, और हमने वारिस बना दिया बनी इसराइल को किताब का। कौन सी किताब का तस्करा हो रहा है? तौरात का। सूरत मायदा आयत 44 में भी हम पढ़ चुके, इन्ना अंज़लना तौरात फीहा हुदम व नूर, बेशक हमने तौरात नाजिल की जिसमें हिदायत और नूर है। हज़रत मूसा अलैहिस्सलाम को दिया, फिर उसके बाद हुआ क्या कि वह औरसना बनी इसराइल अल किताब, ये बहुत काबिले गौर नुक्ता है कि फिर वारिस बना दिया हमने बनी इसराइल को किताब का। क्या थी वो किताब? हुदम व ज़िक्रा लिउलिल अलबाब, जो सरापा हिदायत और नसीहत थी अक्लमंदों के लिए। हुदन यहाँ हादी के मानों में, ग्रामर की बारीकियों को छोड़ दें अगर तो, और ज़िक्रा मुज़क्किर की मानों में, यानी हादी राह दिखाने वाला और मुज़क्किर हिदायत देने वाला, नसीहत देने वाला, یہ ہے کس کے لیے؟ صرف اولی الالباب، عقل مندوں کے لیے، لب ہے جن کے اندر. لب کہتے ہیں وہ عقل جو اللہ کے حکموں پہ چلے. ساری عقل عقل نہیں ہوتی، عقل سلیم کون سی ہوتی ہے؟ جو اللہ کے حکموں کے مطابق زندگی کے فیصلے کروائے. تو یہاں بہت ہی خوبصورت بات آ گئی کہ تورات ملی تو موسیٰ کو تھی، وارث سارے بنا دیے گئے. یہ کیسے ہوا؟ دیکھیے کہ جب تک ایک اللہ کا نبی دنیا میں موجود ہوتا ہے نا، تو نبی کے ساتھ جو ساتھی جڑے رہتے ہیں نا، وہ بھی ہدایت پہ ہوتے ہیں. چلیں چھوٹی سی مثال لیتی ہیں. میگنیٹ دیکھے آپ لوگوں نے یا کبھی سنا ہے؟ مقناطیس کے ساتھ اگر آپ لوہے کے ٹکڑے رکھیں تو کیا ہوتا ہے؟ وہ سارے اس کے قریب ہوتے ہیں نا، جڑتے ہیں. پھر تھوڑی دیر کے بعد آپ کو پتا ہے کہ وہ جو لوہے کے ٹکڑے ہیں وہ بھی میگنیٹ بن جاتے ہیں. پھر ان کو آپ زور سے کھینچ کے دور کریں گے نا، تو جو ہی وہ میگنیٹ کی حد سے باہر ہوں گے نا، تو پھر لوہا بن جاتے ہیں. اللہ کے نبی کی زندگی میں میگنیٹ رسول ہوتا ہے، جو اس کے ساتھ بیٹھتا ہے نا، وہ بھی ہدم و ذکرہ و بشرا، جو خوشخبریاں کتاب کی نبی کو ملی ہوتی ہیں نا، اس کے قریب رہنے والے کو ملتی ہیں. میگنیٹ کے قریب کرتے ہیں نا چیزوں کو، اتنا اثر زیادہ ہوتا ہے. جو لوگ نبی کے جتنا قریب رہتے ہیں نا، وہ اس کا مزاج اتنا سمجھتے ہیں، اس کے ساتھ اس کا معاملہ اچھا ہوتا ہے. اب آپ امیجن کریں کہ جب وہ نبی کے ساتھ رہے تو وہ بھی ہدایت پہ آ گئے، ان کو بھی اللہ تعالیٰ نے اس سے جوڑا. اب امیجن کریں کہ نبی تو فوت ہو گئے، نکل گئے، اب کون سا میگنیٹ ہے جو لوگوں کو جوڑے گا؟ الکتاب. اب جملہ غور سے سنیے گا کہ وہ کام جو نبی کی زندگی میں نبی کی ذات سے ہوتا ہے، اور وہ کام کیا ہے؟ لوگوں کو جوڑے رکھنے کا، ہدایت پہ، اللہ کے حکم پہ، اللہ کے فیصلوں پہ. نبی کے بعد وہی کام کتاب کرتی ہے، اور جب اس کتاب کی جگہ چار کتابیں آ جاتی ہیں تو امت چار ٹکڑوں میں بٹ جاتی ہے. اللہ تعالیٰ ساری امت کو وارث بناتا ہے. آج مجھے لگتا ہے یہ آیت ہمارے لیے ہے، مسلمانوں کے لیے. اللہ کے نبی صلی اللہ علیہ وسلم دنیا میں تھے، آپ کے ذریعے اتنی خوبصورت کتاب ہمیں ملی، نبی صلی اللہ علیہ وسلم کے صحابہ جڑے رہے، جو اللہ کے نبی کہتے تھے وہ کہتے تھے، حق کہتے ہیں آپ. تو وما ینتقون الہوا ان ہوا الا وحی یوحا کی صورت میں. اب کیا ہوا کہ صحابہ کرام کی زندگی میں وہی چیز ٹھیک تھی جو اللہ کے نبی کرتے تھے. وہ پوچھتے بھی نہیں تھے کہاں سے پڑھ کے آئے آپ، پتا تھا ان کو یہ اللہ کے رسول ہے. اللہ کے نبی دنیا سے جب گئے، اس کے بعد ابو بکر، عمر، عثمان، علی اور باقی صحابہ کو کس چیز نے جوڑا؟ کتاب نے جوڑا. اللہ کے نبی کی وفات کے فوراً بعد کئی اختلافی مسئلے شروع ہو گئے تھے. دیکھیے کوئی اختلاف تلواروں سے نہیں ہوتا یا کوئی میدان میں نہیں نکلتا، ساتھ رہنے والوں میں دن میں 10 دفعہ اختلاف ہو سکتا ہے. ہیٹ کھولو یا ہیٹ بند کرو، شوہر کچھ کہے گا، بیوی کچھ کہے گی. آج کیا پکے کیا نہ پکے، آج جانا ہے کہ نہیں جانا. میرا لئے جتنا ایک گھر میں ایک ساتھ رہنے والے اختلاف کرتے ہیں، اتنا غیروں سے تھوڑی ہوتا ہے انٹریکشن. ایک روڈ پہ 10 گاڑیاں تو 10 کے خطرے زیادہ ہوتے ہیں ملنے سے، جو اس روڈ پہ چڑھا ہی نہیں اس کا تو اختلاف نہیں ہے. اب ہوتا کہ نبی کے بعد جب لوگ کتاب سے جڑ جاتے ہیں نا، تو وہ سب میگنیٹ بن جاتے ہیں. ساتھی ساتھ جڑے، صحابہ بن گئے. نبی کے بعد اگر آپ چاہتے ہیں کہ چینج آئے، تبدیلی آئے، وہی نصرت، وہی فتح، وہی مدد آئے گی، تو آپ کو بھی پھر اس کتاب کے میگنیٹ سے جڑنا پڑے گا. جس زندگی سے کتاب نکلتی ہے وہاں صرف تفرقے بازی ہیں، چاہے وہ دین کا نام ہو. یاد کر لیں، لکھ لیں، جہاں مرضی بڑے بڑے لفظوں میں لکھ لیں، دین کے نام پہ جن اداروں، جن جگہوں، جن فورمز، جن انٹرنیٹ کے ایکسسز پہ کتاب کو وجہ بنائے بغیر دوسرے سائیڈ ایشوز کو دین لے کے چلتے ہیں، وہ صرف فتنوں کے مچ گئے. بظاہر پتہ کسی کو نہ چلے، اندر کرسیوں کی جنگیں لگی ہوتی ہیں، لڑائیوں کی جنگیں ہیں. کتاب ایک میگنیٹ ہے. آپ سب بھی اب قرآن کے بالکل آخری لمحوں پہ، جب تک آپ اپنی اگلی زندگی میں اس کتاب سے جو آپ کو علم ملا ہے، نصیحت ملی ہے، پلس اس کتاب کو اپنی زندگی میں اسی طرح رکھیں گے جس طرح آج ہے، انشاءاللہ کوئی بندہ آپ کو ہدن و ذکرا اس سے دور نہیں کر سکتا. اگر آپ میں سے کوئی فتنوں کا شکار ہوگا تو کہیں بھی دنیا میں ہوں گی نا، میرے دل میں فوراً بدگمانی آ جائے گی کہ ان کا کتاب سے تعلق ٹوٹا. کتاب سے ٹوٹتا ہے تو کتاب والے سے ویسے ہی ٹوٹ جاتا ہے. اور اگر میں کہوں نا کہ وہاں کام بڑا اچھا ہو رہا ہے، وہاں تو اللہ کی بڑی مدد ہے، وہاں تو اللہ کی بڑی رحمت ہے، تو مجھے پورا یقین ہوگا کہ آپ اس میگنیٹ کے ساتھ جڑے ہوئے ہیں. آج امت کو اس ایک میگنیٹ سے جوڑنے کی جتنی ضرورت ہے شاید اتنی نہیں تھی. چھوٹے چھوٹے گروہوں میں بٹی ہوئی امت، چھوٹی چھوٹی بدلیاں ہیں. کبھی بارش نہیں ہوگی. بارش کب ہوتی ہے؟ جب سارے چھوٹے چھوٹے بادل قربانی دیتے ہیں اپنے سائز کی، अपनी जगह, अपने नाम की, अपने वजन की, सब मिलके एक क्लाउड बनते हैं। कोई नहीं कह सकता इसमें ये मशरिक से कौन सा आया था, मगरिब से कौन सा, छोटा बड़ा, सब अपने छोटे बड़े होने को मिटा के एक कॉमन कॉज रखते हैं, और वो कॉज क्या है, इंसानियत की प्यास बुझाना। अगर हर बदली अपना काम पीछे कर ले, देखिए कि सिर्फ आप फॉर्मेशन देख लें बादलों की, कितनी ताकतें काम करती हैं। सबसे पहले समंदर, फिर उसके बाद हवाएं, पानी निकलता है, वेपोरेट होता है, फिर ऊपर उसके बाद बदलियां बनती हैं, फिर उसके बाद कशिश सिकल ने इन सबको जोड़ा हुआ है, फिर उसके बाद वो बदलियां जमा होती हैं, फिर नीचे आती हैं तो बरसता है। इतनों ने कोशिशें की ना, कोई ज़मीन बना, कोई हवा बना, कोई सफ़ेद बादल बना, कोई हाँकने वाला बन गया, किसी ने कुछ किया, सब काम हो गए इंसानियत के फ़ायदे के। और अगर हर बंदा ये कहता कि पहले मेरा नाम बताओ क्या होगा, पहले मेरा क्या रोल होगा, मुझे क्या ओहदा मिलेगा, मुझे आप क्या असाइन करेंगे, तो आप बताइए कि बादल नहीं बनेगा। इस वक्त उम्मत छोटी छोटी बदली है, कोई अपना नाम छोड़ने को तैयार नहीं, कोई अपनी जगह छोड़ने को तैयार नहीं, कोई दीन के नाम पे जुड़ने को तैयार नहीं। रहमत कैसे आए, कैसे इंसानियत के प्यासे सीने इस चीज़ को बर्दाश्त करें। अल्लाह करें हम जुड़ जाएं, अल्लाह करें हम बदली बन के बरसना चाहें। अगर हमें इंसानियत का दर्द होगा तो याद रखिए कभी हमें अपने नाम नहीं प्यारे होंगे, मैं अपनी जगह प्यारा नहीं होंगी, वरना सिर्फ खुद फरेबियाँ, अपनी तारीफें अपने मुँह, अपने मुँह आप मियाँ मिठू। अल्लाह अपने नबी को उन सारे हालात में जिनमें आप दो चार थे, नबियों की कहानियाँ सुना के कहते हैं वापस फिर बस आप सब्र कीजिए, मुनासिब वक्त का इंतज़ार कीजिए। इन वादल्लाहि हक्कन, अल्लाह के वादे सच्चे हैं। ये कुफार की अजियतें, ये दीन की मुश्किलात, ये आपके लिए जो जगह तंग की जाती हैं, आपके घर वालों को आपके खिलाफ किया जाता है, आपके रास्तों में कांटे डाले जाते हैं, बस एक लफ्ज़ है फसबिर, नफ्स को बांध के रख लें, जमे रहिए, अतात पे रहें। ये ना हो कि ये मुश्किलात और ये कुर्बानियाँ आपसे इस रास्ते को हटाएं। सबसे बड़ा ख़तरा सिर्फ एक ही होता है मुश्किल आने पे, कि बंदा दिल ना छोड़ दे। देखिए आप किसी की भी खबर सुनती है ना, जैसे मुझे याद है किसी का, आप लोगों में से पिछले दिनों भाई की वफ़ात की खबर आई, तो उनको गम क्या था, मेरे दूसरे भाई इसका गम ना ले लें। हमें उस वक्त उसका नहीं गम रहता जो चला गया, हमें अपनी माँ की फिक्र पड़ जाती है, ये जो सदमा पड़ा मेरी माँ सह लेगी इसको, मेरा बाप सह लेगा, मेरा भाई सह लेगा। बस दीन के आए सदमे, सुभान अल्लाह, अल्लाह हम खुले दिल से ले रहे हैं, लेकिन अल्लाह हमें इस सदमे से हमारा दिल ना बैठ जाए, हम कमज़ोर ना हो जाएं, हमारी हवा ना उखड़ जाए, हमारे अंदर तफरका ना आ जाए, हमें ये ना लगे कि हम हक पे नहीं इसीलिए ठोकरे खा रहे हैं। ठोकरे नहीं खा रहा कोई भी अल्लाह के रास्ते में, ये अल्लाह के वादों का इंतज़ार कर रहा है। इन वादल्लाहि हक्कुन, करो क्या इस सारे दौरान जब कुफार का भी गलबा है, वस्तग़फिर लिज़म्बिक। ये है मेरे और आपके लिए पैगाम, बज़ाहर अल्लाह के नबी को कह दिया, उनके क्या गुनाह थे, वो तो मासूमुल ख़ता थे। बस कहते हैं कि इस बात पे शायद अल्लाह ताला ने कहा तौबा करें कि ये जो आपके दिल में थोड़ी बात पैदा हो गई थी कि अल्लाह कब तक आखिर, अल्लाह ताला कब तक मेरे सहाबी इस तरह दर दर फिरेंगे, कब तक इनको पत्थरों पर लिटाया जाएगा, कब तक ये गर्मी सर्दी बर्दाश्त करेंगे, तो कहा वस्तग़फिर लिज़म्बिक। देखिए यहाँ गौर से देखिएगा, लफ्ज़ ज़ुनूब नहीं है, ज़म्ब एक गुना, क्योंकि अक्सर क़यामत के दिन जो अम्बिया कराम होंगे ना, वो किसी एक ही गुना पे परेशान होंगे। आदम अलैहिस्सलाम सिर्फ उस फल के खाने पे परेशान होंगे, और बाकी अम्बिया का पीछे आपको बताया था, तो सिर्फ एक गुना। अब ये अल्लाह के नबी की कोई तौहीन है, अल्लाह कह रहे हैं, हम थोड़ी कह रहे हैं, और हर बंदा गुनाहगार है। हम जब कोई गुना नहीं कर रहे होते और नेकी भी नहीं कर रहे होते, तब भी गुना कर रहे होते हैं कि नेकी कर सकते थे नहीं की। हम जब नेकी कर रहे होते हैं फिर भी हम गुनाहगार होते हैं, क्या मुझसे अच्छी नेकी कर सकते थे। बस इस वक्त हम कुरान पढ़ रहे हैं ना, कोई आपसे पूछे ज़रा बताएं तो सर इस वक्त हम क्या गुनाह कर रहे हैं। देखिए मुझे तो एक बात अल्लाह बड़ी अच्छी सिखा रहा है कि वमा असाबकुम मिन मुसीबतिन इल्ला बिमा कसबत अयदीकुम। हम कभी भी किसी चीज़ का शिकवा करते हैं ना, तो हम उस वक्त अपना मुखासबा नहीं करते कि आज हमारे साथ ये हालात क्यों हैं। मिसाल है कि हम कुरान पढ़ रहे हैं इस वक्त, हम 9 बजे आ सकते थे, हम 9:30 क्यों आए। हम जब अच्छे दिनों में होते हैं, हम क्यों नहीं उस वक्त इस चीज़ के लिए तैयार हुए होते। मुझे तो अपने हज़ारों गुना दिख रहे हैं, तो मैं तो सब पे माफ़ी मांगूंगी कि अल्लाह हम अपनी ज़ाती ज़िंदगी में इतने मगन हैं, हमारी ज़ाती ज़िंदगी इतनी खूबसूरत है, तो अल्लाह ताला नबी को कह रहा है वस्तग़फिर लिज़म्बिक, आप अपनी गुनाह की माफ़ी मांग लीजिए। देखिए जो आला दर्जे के लोग होते हैं ना, उनकी छोटी छोटी बातें पकड़ी जाती हैं। आप कुरान के साथ जुड़ने वाले, अल्लाह की किताबों को अपनी ज़िंदगी में मैग्नेट बनाने वाले स्टेज पर बैठे हुए लोग हैं, उनकी 19-20 भी लोग देखते हैं, उनकी एक एक हरकत देखेंगे। बज़ाहर जो लोग देख के आपको खुश हो रहे होते हैं, वो अंदर से अंदाजे लगा रहे होते हैं, और बाज़ लोग बज़ाहर आपको देख के बुरा कर रहे होते हैं, दिल में कुछ और सोच रहे होते हैं। तो हर वक्त खुद को चेक करें। काम करने का क्या, सब्र के दौरान अस्तग़फ़ार, तो वस्तग़फ़िर लिज़म्बिक, हर एक अपना पूछे गुनाह, मेरा गुनाह क्या है। दूसरा काम सब्र के दिनों में करने का होता है, वसब्बिह बिहम्दि रब्बिका बिल अशी वल अबकार, यानी अल्लाह के नाम के साथ उसकी हम्द करते हुए सुबह और शाम को उसकी तारीफ करते रहें। यह है करने का काम। गुन अल्लाह के गाएं, गुन अल्लाह के गाएं, और गलतियां अपनी याद करें। हम अमूमन शिकवे अल्लाह से करते हैं और तारीफें अपनी कर रहे होते हैं या दूसरों की कर रहे होते हैं, तो गोया के पता चला कि दुख के दिनों में, गम के दिनों में, तकलीफ़ के दिनों में बातें कम करनी चाहिए। हमारे दो रूप कैसे हो सकते हैं? कुरान खोले तो हम एक और इंसान बने, हमारे बोलने का स्टाइल, बात करने का स्टाइल, चलने का स्टाइल, बैठने का स्टाइल बिल्कुल बड़ा मुहज्जब, मुअद्दब, रिस्पेक्टफुल। अभी क्लास ख़त्म हो या ब्रेक हो या छुट्टी का वक्त आने का, तो हम वैसे ही बोल रहे हों जैसे दूसरे बोलते हैं, वैसे ही खड़े हों जैसे दूसरे खड़े होते हैं, वैसे ही खाएं जैसे दूसरे खाते हैं। ये चीज़ें खुद को खुद याद दिलाने की होती हैं। हर वक्त हम कुरान पढ़ पढ़ के लोगों को नहीं दिखाएंगे ना, तो बंदे को हर वक्त अपना मुहासबा करते रहना चाहिए कि मैं जो ज़िंदगी बसर कर रहा हूँ, मेरी सुबह मेरी शामें कैसी हैं, क्या सुबह शाम की दवाएँ छोड़ी हुई हैं। पढ़ते हैं आप लोग? अभी भी कोई ऐसा है कि जो नहीं पढ़ता? अल्हम्दुलिल्लाह, पढ़ने की आदत रखें। बहुत बड़े बड़े फितनों से अल्लाह आपको बचा सकता है। अशी का लफ्ज़ दिन के आखिरी हिस्से को कहते हैं और रात का इब्तदाई हिस्सा, और इबकार रात का आखिरी और दिन का इब्तदाई हिस्सा। अब नबियों को सब्र किन बातों पे करना पड़ता है, वो अब अगली आयत से पता चल रहा है कि इन्नल्लज़ीना युजातिलूना फ़ी आयातिल्लाहि बिग़ैरि सुल्तानिन अताहुम, बेशक जो लोग झगड़ते हैं अल्लाह की आयतों के बारे में बग़ैर किसी सनद के जो इनके पास आई हो, विदाउट एनी रीज़न, कोई दलील नहीं, कोई बात नहीं, कुछ भी नहीं उनके पास, बिला तुक्का अटकलें मार मार के, जैसे उन फिरौनियों ने सोचा था कि मरेंगे तो उसके बाद समंदरों से गुजरेंगे, कुछ लोग भी जाने के बाद दुनिया से इसी किस्म की बातों की उम्मीद रखे होते हैं और आके झगड़े करते हैं बग़ैर दलील के। आयतों का झगड़ा क्या है? पहली बात है कि आयतों को अल्लाह की तरफ से मानना ही ना, ये कह देना कि ये तो मौलवियों की अपनी बातें हैं। दूसरी बात यह है कि ये आज के दौर में नहीं मान सकते। तीसरी बात यह है कि आयतों के अंदर झगड़ा ये है कि ये आयतें सिर्फ बरकत की हैं, इसका अमल से कोई ख़ास ताल्लुक नहीं है। और कहना क्या कि बस जो सबको समझ आता है वो कर लें, बस ऐसे ही ना बातें करें। देखिए कि अगर आप इस बात पर गौर करें ना, फ़ी आयात अल्लाह, आयत अल्लाह की होती है, बंदे की नहीं हो सकती। आज के दौर में अगर आप एक छोटा सा फितना देखें ना, छोटा तो नहीं बहुत बड़ा फितना है, पहले तो लोग ये मानने को तैयार ही नहीं है कि कोई दोज़ख में जाएगा। वो कहते हैं पहले ये लिख के दो, सब लोग जन्नत में जाएंगे। चलो अब इसके बाद कहते हैं कौन क्या नेकी करे, अच्छा कोई ये भी कर ले तो चल जाएगा, अच्छा ये करेगा तो चला जाएगा, और जहन्नम को नहीं मानना चाहते। इस तरह की बातें बग़ैर दलील के लोग जब करते हैं तो उसके नतीजे में होता क्या है, वजह क्या ऐसी झगड़ों की? इन फी सुदूरिहिम इल्ला किब्रुम, नहीं है इनके सीनों में मगर एक बड़ाई, हवस है उनके अंदर बड़ा बनने की। मा हुम बिबालिगीह, वो नहीं पाने वाले उसको। ये जो लफ्ज़ है ना बिबालिगीह, तो ये असल लफ्ज़ था बालिगीन, बालिग शख्स उर्दू में कहते हैं ना, बालिग हो गया, पहुंच गया, यानी प्यूबर्टी की एज को पहुंच गया, पहुंचने वाले। तो नून गिर के हाल लग गई मुजाफ के साथ, तो बिबालिगीह ही नहीं पाएंगे इस बड़ाई को जो ये सोचते हैं करते हैं। असल में जो भी गैर मुस्लिम लोगों का रवैया था ना कुरान के साथ, इस्लाम के साथ और नबी के साथ, उस पे ये कमेंट दिया जा रहा है कि नुक्ता चीनियाँ बड़ी करते, हुज्जतबाजियाँ करते, दलील उनके पास नहीं, बहस तकरार इनकी आदत बन चुकी है। अच्छे भले लोग भी बच्चों की तरह छोटी छोटी बातों पे उलझते थे, तो इंसान सोचता है कि इतनी प्यारी किताब इसमें इतराज़ करते हैं, आज के दौर में नहीं हो सकता, कल नहीं होगा, वो नहीं होगा। आज भी लोगों का यही झगड़ा है, लोग कहते हैं एक दफ़ा पहले साबित कर दें कि जो हम चाहेंगे हमारे साथ वैसे ही होगा। पहले सीनों में खुद की बड़ाई रखी होती है, फिर अल्लाह बड़े की बात सुनने आते हैं, किसी को नहीं मिलेगी। قرآن کا پیغام صرف اس کو سمجھ آتا ہے جو سینے کے اندر سے ساری چدراہٹ نکال کے آئے، سرداری کو نکال کر آئے، پھر اس کو پتہ چلے گا۔ ابن عباس رضی اللہ تعالیٰ عنہ اس آیت پہ کہا کرتے تھے کہ ما ہم ببالغی ہی فرما کر، اللہ تعالیٰ نے ان کی امیدوں پر پانی پھیر دیا کہ وہ اپنے منصوبوں میں کامیاب نہیں ہو سکتے۔ اللہ تعالیٰ نے عزت اور سروری اپنے محبوب کو عطا کر دی، اب جسے بڑائی اور عزت کی خواہش ہے وہ اپنے گلے میں نبی صلی اللہ علیہ وسلم، یعنی وہ اپنے آپ کو اللہ کے نبی صلی اللہ علیہ وسلم سے جوڑے، پھر اس کو دنیا کی بھی عزت ملے گی، آخرت کی بھی ملے گی۔ یہ سرداروں کی باتیں جو بڑے تھے کہتے تھے ہمیں بڑا بننا ہے، کہا اب تم نہیں بن سکتے بڑے کیونکہ اللہ کا نبی موجود ہے۔ فاستعذ باللہ، آپ اللہ کی پناہ طلب کریں۔ یہ جو سازشیں کرتے ہیں نا اسلام کی شمع کو بجھانے کی، آپ کے قتل کی دھمکیاں دیتے ہیں، آپ کے ساتھ والوں کو کبھی ڈراتے ہیں اور کبھی لبھاتے ہیں، کبھی ترغیب دے کے بڑے بڑے عہدے دے دیتے ہیں تاکہ یہ ہمارے ہاتھ میں آ جائیں، اور کبھی ترغیب دے دے کر دھمکیاں دلواتے ہیں، اور بعض دفعہ تو اس طرح سے لوگوں کو دین کے نام پہ کرتے ہیں کہ شاید آپ کی موت ہی جہالت کی ہو جائے گی۔ تو ایسے لوگوں کی ان تمام چیزوں پر کیا ہے، فاستعذ باللہ، ساری دنیا بھی آپ کی جان لینے پہ آ جائے، کوئی کسی کا کچھ نہیں بگاڑ سکتا، آپ اس رب کی پناہ میں آ جاؤ جو انہ ہو السمیع البصیر، جو خوب سننے والا اور خوب جاننے والا ہے۔ تو گویا کہ یہاں اللہ کی ذات جو سب سے زیادہ ہمیں جاننے لی، اس نے ہمارے دلوں کے پول کھول کے رکھ دیے کہ اللہ کی بات سن کے مانتا کون نہیں جو خود بڑا ہوتا ہے۔ میں کسی سے ملوں، میں کہتی ہوں اچھا آئیے، میں نے کبھی ڈائریکٹ ایسے نہیں دعوت دی کہ ضرور آئیں، بتاتی ہوں اشارتاً، ذرا سی بات شروع ہوتی ہے نا کلاس کی تو لوگ فوراً ڈیفینسو ہو جاتے ہیں، وہ میں تو جاب کرتی ہوں، اس وقت بھی وہ مجھے کسی بالکل بیکار جگہ میں کھڑی ہوئی ملتی ہیں، اگر گھر سے بھی نکلی ہوئی ہیں، فارغ بھی ہیں، خوش کپیوں کے موڈ میں بھی دکھ رہی ہیں، لیکن کلاس کی بات، کوئی درس کی بات، ایسے لگتا ہے لوگوں کو کہ پتہ نہیں حلق میں کانٹا پھنس گیا۔ کبھی مچھلی کھاتے ہوئے کسی کے گلے میں کانٹا پھنسے نا، نہ آگے لے کے جاؤ نہ پیچھے لے کے جاؤ، یہ کیفیت ہوتی ہے ان سینوں کی جن کے دلوں میں بڑائی ہوتی ہے۔ کوئی بات نہیں، ملے گی تو نہیں، مل رہی ہے دنیا میں بڑائی، ما ہم ببالغی، پھر اللہ کہتے ہیں تمہیں میری قدر نہیں، آؤ تمہیں بتاؤں میرے شاہکار کیا ہیں۔ لخلق السماوات والارض اکبر من خلق الناس، بے شک پیدا کرنا آسمانوں اور زمین کا بہت بڑا کام ہے لوگوں کے پیدا کرنے سے، ولکن اکثر الناس لا یعلمون۔ یہ جملہ پڑھ کے تو میرا دل کرتا ہے میں رو، اللہ تعالیٰ کہہ رہے ہیں کہ اتنی بڑی حقیقت کو اکثر لوگ جانتے بھی نہیں ہیں، وجہ کیا ہے؟ لا یعلمون، بے علم ہے۔ کفار کا اسلام پر جو بہت بڑا اعتراض تھا نا، وہ کیا تھا کہ یہ قیامت پر ایمان لانے کا کیوں حکم دیتا ہے؟ عقل کے خلاف لگتی تھی ان کو یہ بات کہ سوچتے سمجھتے دیکھتے بھالتے وہ لوگ جو ہزاروں سال سے قبروں میں چلے گئے ہیں وہ زندہ ہو جائیں گے، ہم کیسے مانیں؟ یعنی دوبارہ اٹھنا لوگوں کو مشکل لگتا ہے، اور کہتے تھے ہاؤ از اٹ پاسبل، تو اللہ کہہ رہے ہیں بتاؤ کہ یہ آسمان پہلے بنا، آرام سے بنا کہ تم بنے؟ تم اتنے بڑے آسمان کو دیکھ کر بھی اللہ تعالیٰ کی قدرت کا انکار کرتے ہو؟ اور آج اب دیکھیے کہ شاید کو پڑھ کے، ایک طرف آپ انسان کو سوچیں، اس کی تخلیق سوچیں، گو کے بچے کی پیدائش ماں کے لیے ایک بہت بڑا مرحلہ ہے، لیکن اس کے مقابلے میں آپ ذرا آسمان کی تخلیق دیکھیں، زمین کی دیکھیں، کوئی ایسا پاور پوائنٹ، کوئی پریزنٹیشن دیکھیں جو یہ ذہن میں لائیں کہ جس میں آپ نے کائنات کی وسعتیں دیکھی ہوں، اتنا بڑا رب۔ میں تو کہتی ہوں زبان ایک دم کھنچ جائے اگر بندہ اللہ کے دین کے بارے میں کوئی بات کہے، عقل فوراً مفلوج ہو جائے، ہاتھ شل ہو جائیں، کیونکہ لوگ اللہ کی قدر نہیں کرتے، جاہل رہنا چاہتے ہیں، علم والا نہیں بننا چاہتے، بے عمل بنتے ہیں، عمل والا نہیں بننا چاہتے، تو کوئی بات نہیں، برابر نہیں ہو سکتے، کیونکہ وما یستوی الاعمى والبصیر، اور یکساں نہیں ہے بینا اور اندھا، ایک اندھا ہے ایک دیکھنے والا ہے، دونوں برابر نہیں ہو سکتے، ہو سکتے آپ دنیا میں بتائیے، نہیں ہو سکتے نا، مانتے ہیں نا۔ دیکھیے ایک شخص ہے اندھا، اس کو آپ کہیں گلاب، اس کے لیے ایک برابر ہے، آپ اس کو کہیں ماؤنٹ ایوریسٹ، سمندر، ڈیکوریشن پیس، اس کے لیے برابر ہے۔ جو آنکھوں کا اندھا ہوتا ہے نا، اس کے پاس آنکھیں نہیں ہیں تو حساب بھی نہیں ہے، یہ ایک بڑی خوبصورت بات ہے کہ جب اللہ نے کسی کو آنکھیں ہی نہیں دی تو حساب نہیں ہے، جب حساب نہیں ہے تو اس کی زندگی میں خوشی بھی کوئی نہیں ہے، वो अपने तखील से सोच ले, गुलाब ऐसा होता है, चमबेली ऐसी होती है, आम ऐसा होता है, वो सोच सकता है बस। लेकिन चले, नेमत कम मिली, हिसाब भी ख़त्म हुआ। लेकिन एक जुमला जहन में रख लीजिए, बहुत सारे नहीं लेकिन मे बी फ्यू परसेंट टोटल लोगों में ब्लाइंड लोगों का होता है, आँखों के अंधे हैं अल्लाह ने पैदा किए, दिल का अंधा अल्लाह ने कोई नहीं पैदा किया। ये जुमला लिख लें, आँखों के अंधे अल्लाह ने पैदा किए हैं लेकिन दिल का अंधा कोई पैदा नहीं किया। दिल का अंधा जब बंदा बनता है वो अपनी किसी ख्वाहिश या तासुब की वजह से होता है। इसी बात को सामने रखते हुए आप अगला हिस्सा समझिए कि वल्लज़ीना, और इसी तरह वो लोग, आमनू व आमिलु सालिहाती, जो ईमान ला कर नेक अमल करते रहे। यहाँ तरतीब भी देखिए कि अमल सवाले से पहले ईमान लाओ। लोग कहते हैं ईमान की बात ही ना करो, बस अमल सवाले करते जाओ। नहीं, आमनू व आमिलु सालिहात। कभी ऐसा आपने सुना, वल्लज़ीना आमिलु सालिहाती व आमनू, अमल अच्छे करते रहे फिर कभी दिल चाहा तो ईमान भी ले आए? हरगिज़ नहीं। जब तक रजिस्ट्रेशन नहीं होता बंदे का नाम पेपर्स में आता ही नहीं है। यानी पहले दफ्तर में रजिस्ट्रेशन करवाओ ईमान की, फिर अमल साले करो। क्या ये बंदा वलल मुसीउ और बदकार क्या बराबर हो सकते हैं? जब बंदा और आंखों वाला बराबर नहीं, तो ईमान वाला और बगैर ईमान वाला कैसे बराबर होगा? कलीलम मा ततज़क्करून, कितनी थोड़ी है या कितने थोड़े हो तुम जो नसीहत हासिल करते हो, तुम्हें खुद ही नहीं पता चलता। आंखों के अंधे को तो गुलाब नहीं दिखता ना, दिल के अंधे को गुलाब पैदा करने वाला ही नहीं दिखता। असल में ये आयत जो ना, ये एथियस्ट, अल्लाह को ना मानने वाले, दहरिये किस्म के लोगों की बात है। या हर वो बंदा जो अल्लाह को मानता है लेकिन अल्लाह की ज़ात का हक नहीं देता। अल्लाह ताला कहते हैं, कभी तुम सोच सकते हो कि जिस ज़ात के तुम इतने मुख्ताज हो, तुम उसका हक ना देकर दुनिया में जी सकते हो? मुझे तो उस वक्त इंतहाई हैरत होती है जब कोई बंदा अपनी इस दुनिया की कोशिशों का इतना तस्करा करता है। देखें, ये भी करना, वो भी करना, ये भी करना, वो भी करना, और अल्लाह की बात सुने तो फौरन पीछे पड़ता है। कभी खुद को भी हम झंझोड़ के तो सोचते ही होंगे ना कि आखिर ऐसा क्यों मैं करती हूँ? अल्लाह की बात को सुन के ही मुझे मजबूरियाँ याद आती हैं, ये एक ऑप्शनल मैटर दिखता है। कोई बात नहीं, कलीलम मा ततज़क्करून, बहुत थोड़ी सोच विचार की तकलीफ़ भी नहीं बर्दाश्त करते, करके देखो तुम्हें समझ आ जाएगा तुम कितने छोटे हो। और तुम इनकार करते हो क़यामत का, हालांकि इन्नसात अलातियतुल्ला रईब फीहा, यकीनन क़यामत आकर रहेगी, ज़रा शक नहीं इसमें। वलाकिन अक्सरन्नास ला युमिनून, लेकिन बहुत से लोग क़यामत पर ईमान नहीं लाते। यानी तुम्हारे इनकार से क़यामत टल नहीं जाएगी, क़यामत आके रहेगी, ये अल्लाह का फैसला। अच्छा, आप देख रहे हैं बार बार कलीलन कलीलन और अक्सरन। अगर आप पूरे कुरान के कलील और अक्सर जमा कर लेना तो आपको अल्लाह के नबी की वो हदीस याद आ जाएगी कि दीन बदउ गरीबन, दीन अजनबियत से शुरू हुआ था। जो दीन पे आता लोगों को अजनबी लगता, स्ट्रेंज लगता, लोग कहते थे इसको क्या हो गया, ये तो साबी हो गया। और अक्सरियत को अल्लाह ताला कहते हैं ला युमिनून, ला यालमून, ला याकिलून, तो हम किस में आना चाहते हैं? एक बुजुर्ग थे तो वो दुआ मांग रहे थे, अल्लाह मुझे कलील में कर दे, अल्लाह मुझे कलील में कर दे, क्योंकि कलील थोड़े ही है। आप देखिए कि छाछ कितनी ज़्यादा होगी ना, लस्सी, मक्खन कितना होता है, बिल्कुल थोड़ा सा, इतना ज़्यादा चारा होता है उसमें, खाने का हिस्सा हमारे कितना होता है, बहुत सारे गन्ने, उसका रस कितना को निकलता है, ढेर लग जाता है, ऑरेंज के दो तीन ग्लास जूस निकलता है। तो शुक्र करें अल्लाह कलील में कर ले, मत अक्सरियत पे जाएं, मत बड़े नामों पे जाएं, ना अपने आप को कहें कि हम बहुत बड़ी जमात बन के, बहुत बड़ा गिरोह बन के ही हक को ले सकते हैं। नहीं, आप अपने घर में तन्हा भी रह सकती हैं सारी ज़िंदगी, कोई आपका साथी नहीं तैयार होता, फिर भी नहीं छोड़ना इस दीन को, क्योंकि कलीलम मा ततज़क्करून।